الحمد لله العلي العظيم والصلاة والسلام على رسوله الكريم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ایمان کے جو بیان ہوئے ہیں ان میں سے ایک اہم ترین تقاضا قیام بالقسط ہے، یہ قرآن کی اصطلاح ہے۔ قیام بالقسط کا مطلب یہ ہے کہ ایک مسلمان جب مسلط سے زندگی بسر کر رہا ہو تو اس پر لازم ہے سچائی کی گواہی دے، صحیح بات کہے، انصاف کی بات کہے، انصاف کے خلاف کوئی چیز اس سے سرزد نہ ہو۔ قرآن مجید نے سورہ نساء اور سورہ مائدہ میں اس تقاضے کو بڑی وضاحت کے ساتھ بیان کیا ہے، اور الفاظ کے معمولی فرق کے ساتھ ایک جگہ یہ کہا ہے کہ یا ایھا الذین آمنوا کونوا قوامین للہ شہداء بالقسط، اور دوسری جگہ یہ کہا ہے کہ یا ایھا الذین آمنوا کونوا قوامین بالقسط شہداء للہ، یعنی مسلمانوں سے اس بات کا مطالبہ کیا گیا ہے کہ وہ اگر صاحب ایمان ہیں تو ان کو انصاف کے لیے کھڑے ہونا چاہیے، حق کے لیے کھڑے ہونا چاہیے، اللہ کے لیے سچائی کی شہادت دینی چاہیے، جب بات کرنے کا موقع ملے سچی بات کرنی چاہیے۔ اس کو دونوں مقامات پر قرآن مجید نے انسان کی انفرادی اور اجتماعی زندگی میں تقسیم کر کے بیان کیا۔ انفرادی لحاظ سے اس نے یہ مطالبہ کیا ہے کہ اگر کسی انسان کو حق کہنا پڑے، سچائی کی شہادت دینی پڑے، اور یہ بات خود اس کے اپنے خلاف جا رہی ہو، اس کے والدین کے خلاف جا رہی ہو، اس کے اعزہ و اقربہ کے خلاف جا رہی ہو، تب بھی اس کو یہ شہادت دینی چاہیے۔ یعنی مزاحمتیں یا معانے ہو سکتے ہیں، ان کے باوصف، ان کے علی رغم، ان کے باوجود قرآن کا مطالبہ یہ ہے کہ آدمی کو یہ شہادت دینی چاہیے، اور وہ بڑے اصرار کے ساتھ یہ کہتا ہے کہ اگر اس سے منہ موڑو گے اور اس سے اعراض کرو گے تو اس کے معنی یہ ہے کہ تم نے ایمان کی حقیقت کو نہیں سمجھا۔ اجتماعی لحاظ سے اس بات کو یہاں تک پہنچا دیتا ہے کہ جہاں یہ حکم دیا ہے اس کے ساتھ ہی یہ بات کہہ دی ہے کہ لا یجرمنکم شنان قوم الا لا تعدلوا اعدلوا هو اقرب للتقوى، یعنی تمہیں کسی قوم کی دشمنی بھی اس بات پر آمادہ نہ کرے کہ تم سچائی کے خلاف کوئی بات کہہ دو، دشمنی ہو جاتی ہے۔ دشمنی حق کے لیے بھی ہو جاتی ہے، باطل کے لیے بھی ہو جاتی ہے، ہو جاتی ہے۔ کسی سے اختلاف، مخالفت تک پہنچنا تو نہیں چاہیے لیکن پہنچ جاتا ہے۔ قوموں اور انسانوں کے درمیان معاملات طے ہو جانے چاہیے لیکن بارہا نہیں طے ہو پاتے۔ تو دشمنی بھی ہو جائے، یعنی قرآن کا اصرار یہ ہے کہ دشمنی ہو گئی، اب دشمنی تو ایک بڑی چیز ہے نا، یعنی یہ اختلاف اور مخالفت سے آگے کی چیز ہے، تو شنان و قوم دشمنی ہو گئی، اس دشمنی کے باوجود یہ تقاضا سامنے آ گیا کہ آپ حق کی شہادت دیں، اور آپ محسوس کرتے ہیں کہ یہ بات اگر میں بیان کرتا ہوں تو اس سے میرے دشمن کو فائدہ پہنچے گا، یا اگر میں اس بات کو یہ صورت دے دیتا ہوں تو اس سے میرے دشمن کو نقصان پہنچ جائے گا اور اس میں مجھے خوشی ہوگی۔ تو قرآن مجید یہ اصرار کرتا ہے کہ اگر یہ شکل بھی پیدا ہو جائے تو تب بھی تمہیں حق و انصاف سے ہٹی ہوئی کوئی بات نہیں کہنی چاہیے۔ بیان کرنے کی حد تک میرا خیال ہے کہ یہ جو کچھ میں نے بیان کیا ہے یہ ہر آدمی بیان کر دے گا، किसी मुसलमान से आप पूछिए तो उसे इस मामले में कोई तरद्दुद नहीं होगा कि ये कुरान का हुक्म है, ये अकल आम का तकाजा है, ये दीनी जिंदगी का मुख्तसर। दो राय नहीं हो सकती, लेकिन ये वाकया है कि इस पर अमल करना शायद दुनिया का मुश्किल तरीन काम, यानी ये कोई आसान चीज नहीं है। आपको हक की शहादत देनी है। इसके मौके इंफरादी और इज्तमाई जिंदगी में कदम कदम पर पेश आते रहते हैं। आप घर में हैं, आप बाजार, माँ और बीवी के दरमियान कोई मुकालमा हो गया है, भाई और भाई के दरमियान कोई तलखी हो गई है, आयजा और अकरबा के दरमियान कहीं कोई बात कहने की जरूरत पेश आ गई है, आपने किसी शख्स के साथ अकीदत या मोहब्बत का कोई ताल्लुक उस्तवार किया है, वहां कोई मसला दरपेश हो गया है, ऐसे सब मौके पर आदमी इम्तहान के कटहरे में खड़ा होता है। यानी अब दीन का तकाजा ये है कि आप सच्चाई की शहादत दे दें, लेकिन इंसान के जज्बात, तासुबात, मफादात, ये उसके रास्ते में दीवार बनकर खड़े हो जाते हैं और उसको ये एहसास भी नहीं होता, कि ये खड़े हो गए, वो इन जज्बात और मफादात और तासुबात को अपनी जिंदगी में इस तरह समो चुका होता है कि बेतकल्लुफ हक के तकाजों को पामाल करता चला जाता है और उसको कोई तरद्दुद नहीं होता। कौम बड़े पैमाने पर पेश आता है, यानी इंसानों के जज्बात और तासुबात में बातें हैं जो इंसान अपने नफ्स को रिश्वत देने के लिए कह सकता है। ये माँ का मामला है, बहन भाई का मामला है, इससे दूसरों के जज्बात पर कुछ गिरंबारी होगी, वो ये नहीं ख्याल कर रहा होता कि इससे हक का खून हो रहा। यानी एक तो वो मामलात होते हैं ना कि जिसमें हक और बातिल के मबैन कोई फैसला नहीं करना होता, आप टाल भी देते हैं उन चीजों को, लेकिन वो मामलात के जिनमें एक तरफ हक और एक तरफ बात किया जा रहा होता है कि आप अपना फैसला सुनाए, बताइए क्या चीज है। तो इस इम्तहान में आदमी अमूमी जिंदगी में भी कोई बहुत कामयाब नहीं होता। इसकी अहमियत क्या है? मौजूदा जमाने में तो खैर मुसलमान इससे भी बहुत वाकिफ नहीं रहे, लेकिन जिन पर इसकी अहमियत वाजे होती है वो भी और सब तकाजे बहुत शोर व गौगा के साथ बयान करेंगे, लेकिन इस तकाजे को फरामोश कर देंगे। अगर इल्मन फरामोश नहीं करेंगे तो अमलन फरामोश कर देंगे। कौमों की जिंदगी में कौमी मफाद, इन जज्बात और तासुबात और मफादात से जो इंसान की इंफरादी जिंदगी में होते हैं और ज्यादा बढ़ जाता है। बैने यही सूरत उस वक्त पैदा हो जाती है जब लोग कोई हिज्ब, कोई जमात, कोई पार्टी तश्कील दे देते हैं। पहले मरहले में तो ऐसी सब चीजें कोई खैर ही कमाने के लिए वजूद में आती हैं, वजूद में आ जाती हैं तो फिर जिस तरीके से इंसान की जाती जिंदगी के बाद तासुबात उसको हक के लिए जुबान नहीं खोलने देते, उसका हिज्ब, उसकी पार्टी और उसकी जमात भी उसको हक के लिए जुबान नहीं खोलने देते। और इसमें यहां तक हो जाता है, और हमने बचश्मे सर देखा है कि यहां तक हो जाता है कि जो हिज्ब और जो पार्टियां और जो जमातें दूसरी जमातों और पार्टियों को हक की तलकीन करने के लिए कायम होती हैं, वो आखिर दम तक दूसरों को ये तलकीन करती रहती हैं और अपने नफ्स को कभी नहीं करती, वहां हक के तकाजे पामाल होते रहते हैं। ये जिंदगी, इज्तिमाई जिंदगी, कौमी जिंदगी, इन सब में अगर आप एक नजर डालकर देखें तो आपको ये मालूम होगा कि सबसे ज्यादा ईमान का जो तकाजा पामाल होता है वो यही है। सबसे ज्यादा जो तकाजा पामाल होता है वो यही। आदमी और बहुत से मामलात में बहुत कुछ खैर कमा लेता है, लेकिन जब उसे अपने जज्बात, तासुबात और मफादात के खिलाफ, अपने हिज्ब के खिलाफ, अपनी पार्टी के खिलाफ, अपनी जमात के खिलाफ, अपनी तंजीम के खिलाफ, अपनी कौम के खिलाफ शहादत देनी पड़ जाए, हक की शहादत देनी पड़ जाए, तो शायद ऐसा होता है कि लोग इस इम्तिहान में पूरे होते, शायद ऐसा होता है, यानी ये बड़ी अलमंगेज बात है, शायद ऐसा होता है। और उधर कुरान से ये मालूम होता है कि मुसलमान से ईमान जिन चीजों का पूरे जोर तकाजा करता है उनमें से एक अहम तरीन तकाजा ये भी, अहम तरीन तकाजा ये भी। अमूमी जिंदगी में आप कह सकते हैं कि लोगों में बिगाड़ पैदा हो गया है, उनको मजहब का शऊर नहीं रहा, ये शऊर फर्द की हैसियत से भी मजरू हुआ है, इज्तमाही हैसियत से भी मजरू हुआ है, कौमी हैसियत से भी मजरू हुआ है, मुसलमान बैसियत मजमूई इन्हितात और जवाल का शिकार हुए हैं, उनके हाँ इनके और बहुत से तकाजे भी पामाल हुए हैं, उसमें ये चीज भी पामाल हो गई है। लेकिन इसका सबसे ज्यादा अलमंगेज पहलू ये है, सबसे ज्यादा अलमंगेज पहलू ये है, हल्के अपने आप को मजहबी हल्के कहते हैं, जो हल्के अपने आप को मजहबी हल्के कहते हैं इसकी मिट्टी सबसे बढ़कर उन्हीं के यहां पलीद होती। मुझे याद है कि हम लोग जब कुछ थोड़ी शऊर की उम्र को पहुंचे तो खानदान में और गिर्दो पेश के माहौल में और जिन लोगों से कुछ मजहबी ताल्लुक था उनमें भी ज्यादातर बरेलवी नुक्ता नजर के लोगों का गलबा था। हमारे यहाँ एक मजहबी नुक्ता नजर ये भी है, हमारे माशरे में इसके मानने वाले मौजूद, तो हमारे गिर्दो पेश में भी इसका गलबा था। अब उसमें एक दिलचस्प बात यह हुई कि मैं जिस स्कूल में पढ़ा हूं, ये इत्तफाक की बात, उसके सदर मुदर्रिस अहले हदीस थे और अहले हदीस के भी मशहूर लोगों में से थे। अब उनका इसमें गिरामी चौधरी अब्दुल रहमान साहब था, बड़े नेक फितरत। जिस माहौल में हम रहते बसते थे और जिन शख्सियत से अब वहां मामला पड़ गया, तो उसमें एक फितरी सा तसादुम वजूद में आता है, यानी आपके वालदैन हैं, आपके अज्जा अकरबा हैं, आपके जानने वाले हैं, आप जिन लोगों से दीन सीखते हैं उनका एक मखसूस नुक्ता नजर है। और जाहिर बात है कि आदमी जब किसी मदरसे में या किसी स्कूल में जाता है तो उसमें उसको अपने असातिज़ा से भी एक एहतराम का ताल्लुक महसूस होता है। दूसरा तकाज़ा, तो मुझे एक वाकया याद आता है कभी कभी, तो मैं हैरान हो जाता हूँ कि आदमी क्या करता है और कहाँ तक क्या कर गुजरता है। एक जगह बैठे हुए किसी ने मुझसे पूछा, मैं शायद उस वक्त सातवीं जमात में पढ़ता था या आठवीं जमात, किसी ने मुझसे पूछा कि कौन से स्कूल में पढ़ रहे हो, मैंने नाम बताया, तो कहा अच्छा वो जिसका हेड रसूलुल्लाह का दुश्मन है, वो जिसका हेडमास्टर रसूलुल्लाह सल्लम का दुश्मन है। हैरत हो गई ना, मामूली बात तो नहीं है, एक मुसलमान रसूलुल्लाह सल्लम का दुश्मन है ना, हैरत की बात, ताज्जुब हो जाता है आदमी को। खासतौर पर आप देखिए कि एक बच्चा जो कुछ अभी शऊर की उम्र को पहुंच रहा है, कुछ थोड़ा बहुत सीख रहा है, समझ रहा है, उसको यक ये बताया जाए कि तुम जिस स्कूल में पढ़ते हो उसके हेडमास्टर साहब रसूलुल्लाह के दुश्मन है। अच्छा, अब जो तजाद वजूद में आ रहा था वो ये था कि हेडमास्टर साहब बहुत बाकायदगी के साथ हर सुबह स्कूल की असम्बली में कुछ ना कुछ दीन भी बताते थे, यानी कुछ तो आम नसीहत की बातें होती थी और चूंकि वो मजहबी आदमी थे दीन भी बताते थे, और दीन बताते थे तो उसमें जाहिर है कि वो रसूलुल्लाह सल्लम का जिक्र भी करते थे। यानी दीन की बात की जाएगी और बिलखसूस अहले हदीस हजरात के यहाँ की जाएगी तो अल्लाह ताला से कुछ ज्यादा ही जिक्र होगा भी होता। मुझे बड़ा तज्जुब हुआ, बहुत तज्जुब हुआ कि ये कैसे दुश्मन है। खैर, हो गया ये मामला। इसके बाद एक और वाक्या इसी तरह का याद आता है। गांव के एक साहब हमारे यहां मेहमान हुए, तो हमारे करीब में जब मैं मुरीद के में रहता था तो घर के करीब में अहले हदीस हजरात की मस्जिद थी, और मैं आमतौर पर फजर की नमाज वहीं पढ़ा करता था। तो गालिबन जुमे का दिन था, नमाज का वक्त कुछ करीब हो रहा था और उनको जाना भी था, वापस भी जाना था। तो मेरी वालदा ने या किसी और ने कहा कि साथ वाली मस्जिद में जल्दी जुमा हो जाता, जल्दी पढ़ा देते ना अहले हदीस रात, तो पढ़ाइए। उनको ये मालूम था कि अहले हदीस की मस्जिद है। कहने लगे ये दुरूद के मुनकर, ये रसूलुल्लाह के दुश्मन के मुनकर। अब आप इन दोनों जुमलों पे गौर कीजिए, ये क्या चीज है, यानी ये क्यों हुआ। जुमले बड़े सादा से, और मेरा ख्याल ये है कि अगर आपको भी कुछ मजहबी हलकों में चलने फिरने का मौका मिला है तो आपने भी ये दोनों जुमले बहुत सुने होंगे। मजहबी लोग जब एक दूसरे पर तबसरा करते हैं तो ये उसकी दो मिसालें जो मेरी अपनी जिंदगी में, जहां और बहुत से हवादिस से गुजरना पड़ा है, वहां ये भी पेश आई। हकीकत क्या है, यानी बात थी क्या, कहां तक पहुंच गई। बात इतनी सी थी, मैं इस वक्त ये नहीं अर्ज कर रहा कौन गलत है, मैं सिर्फ ये बता रहा हूं कि मुसलमान इस तरह के मामलात में और मजहबी लोग कहां पहुंच जाते हैं। बात इतनी सी है, जब हमें कुछ शोर हुआ, हमने कुछ पढ़ा लिखा जाना, तो जो बात मालूम हुई इतनी सी है कि अहले हदीस हजरात को रसूलुल्लाह सल्लम के साथ मामला करने में जो बास चीजें मारूफ हो गई हैं बरेलवी नुक्ता नजर के लोगों के यहां, उन पर दीनी एतराज है। मसलन वो इसको पसंद नहीं करते कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के यौम विलादत पर कोई इस तरह की, जिसे ईद मिलादुन नबी कहते हैं, तकरीब मुनक्कद की जाए, तो वो पसंद नहीं करते। अच्छा, अब उनकी पूरी बात बयान कर दीजिए क्या है जो वो बात कहते हैं। एक आदमी को हक हासिल है कि वो उस बात पे एतराज करे, हक हासिल है उसे। ये भी उसको हक हासिल है कि वो ये कहे कि ये इनकी बात गलत है और इसके दलायल ये और ये है। मामला यहां तक रहे तो फिर तो ठीक हुआ ना। इस तरह की दो या चार बातों को सामने रखकर एक आदमी ये कहता है कि ये रसूलुल्लाह के दुश्मन, और दिलचस्प बात ये है कि वो बेचारे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए सारी लड़ाई मोल रहे होते हैं। सूरत हाल ये, यानी मैं इस वक्त ये नहीं अर्ज कर रहा कि वो हक पर है या बातिल पर है, ये अर्ज कर रहा हूं कि जो बयान करने वाला है वो पूरी बात बयान नहीं करता। इसी तरह से ये आपको याद होगा और आप सुनते भी होंगे कि बरेलवी हजरात नमाज के लिए जब अजान देते हैं तो उससे पहले सलात व सलाम पढ़ते हैं। अहले हदीस हजरात उसको सही नहीं समझते। क्यों सही नहीं समझते? वो ये कहते हैं कि ये रसूलुल्लाह सल्लम के जमाने का, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अजान से पहले इस तरह की कोई रवायत नहीं थी, ऐसे ही इस उम्मत में हमेशा अजान दी जाती रही है। अब बात इतनी सी है, कोई आदमी उनकी फर्द करारदादे जुर्म बयान करते हुए अपने ही मौत के दिन के सामने ये पूरी बात बयान कर दे तो वो उनके जज्बात को मुश्तिल नहीं कर सकता, बल्कि इसका भी पूरा इम्कान है कि उसके अपने मौत के दिन ये पूरी बात सुन लेने के बाद उसकी गलती पर मतनबे हो जाए, इसका पूरा इम्कान। यानी अगर फर्ज कर लीजिए कि उसे अहले हदीस हजरात के खिलाफ फर्द करार दादे जुर्म पेश करनी है तो ये पूरी बात बयान करे सच्चाई के साथ कि देखिए उनको इस बात पर ये एतराज है और उसके दलाइल ये, उसके बाद बेशक उसकी तर्दीद कर पूरी बात बयान कर दे, वो नहीं करेगा। वो ये कहेगा ये दुरूद के मुनकर है, यानी बात उतनी नहीं रहेगी। ये क्या चीज है? ये वही चीज है जिसकी तरफ मैंने तमहीद में इशारा किया کہ مسلمانوں کی یہ بدقسمتی ہے کہ عام زندگی تو عام زندگی، ان کے مذہبی لوگ بھی جب ان کو شہادت دینے کا موقع ملتا ہے تو حق کی شہادت نہیں دیتے۔ حق کی شہادت کا کم سے کم تقاضا یہ ہے کہ آپ کو کسی دوسرے کے موقف پر تنقید کرنی ہے، اس کی غلطی بتانی ہے، آپ کو حق حاصل ہے۔ اس کی وجہ یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد اب قیامت تک کوئی ایسا شخص نہیں ہو سکتا جس کے بارے میں یہ کہا جائے کہ یہ صرف حق ہی بولتا ہے۔ حضور صلی اللہ علیہ وسلم کو تو بے شک یہ مقام حاصل تھا کہ آپ یہ کہیں کہ لا اقول الا الحق، میری زبان پر حق کے سوا کوئی اور چیز جاری نہیں ہوتی، لیکن اب یہ ہما شما کسی کا بھی یہ مقام نہیں۔ دین کو دیانتداری کے ساتھ سمجھنے کی لوگ کوشش کرتے ہیں، یہی خیال کرنا چاہیے کہ دیانتداری کے ساتھ سمجھنے کی کوشش کرتے ہیں، اس میں کسی کی رائے دوسرے کی رائے سے مختلف ہو جاتی۔ اچھا، اس میں تحقیق کے لوگوں کا بھی دخل ہوتا ہے، تباہی کا بھی دخل ہوتا ہے، استدلال تک پہنچنے کا بھی دخل ہوتا ہے، بے شمار چیزیں ہوتی ہیں، محرکات ہوتے ہیں۔ اختلاف ہو گیا ہو گیا، کیا فرق پڑتا ہے؟ آپ کو یہ حق حاصل ہے کہ آپ اپنی رائے بیان کریں، آپ کو یہ بھی حق حاصل ہے کہ آپ دوسرے کی رائے پر تنقید کریں، اس لیے کہ یہ کوئی بری چیز نہیں ہے۔ اس امت کی جب سے تاثیر، اس کے جلیل القدر اہل علم ایک دوسرے کے نقطہ نظر پر نقد کرتے رہیں، تنقید کرتے رہیں، لیکن آپ کو یہ حق کیسے حاصل ہو گیا کہ آپ دوسرے کا موقف بیان کرتے ڈنڈی مار دیں؟ سودا تولتے ہوئے ڈنڈی مارنا اگر جرم ہے تو کیا موقف بیان کرتے ہوئے ڈنڈی مارنا جرم نہیں ہے؟ یہ موقع تو آپ کی طرف سے شہادت دینے کا ہوتا ہے، کسی سے بدترین درجے کی بھی آپ کو دشمنی ہے تو آپ یہ بیان کریں، بلکہ ایسے موقع پر آدمی کو ضرورت سے زیادہ محتاط ہونا چاہیے کہ کہیں میں اپنے جذبات کی وجہ سے، اپنے اختلاف کی وجہ سے دوسرے کی بات بیان کرتے ہوئے کوئی ایسی چیز نہ کہہ دوں کہ جو وہ نہیں کہتا۔ اب بھی اگر آپ کو شوق ہو تو آپ مذہبی فرقوں کے مختلف لوگوں سے ملیں، اور یہ جو میں نے دو مثالیں دی ہیں انہی کی تحقیق کر کے دیکھ لیں، یعنی کیا واقعی تحقیق سے یہ معلوم ہوتا ہے کہ اہل حدیث حضرات رسول اللہ صلی اللہ علیہ وسلم کے دشمن ہیں، اور واقعی تحقیق سے یہ معلوم ہوتا ہے کہ وہ درود کے منکر ہیں؟ معلوم ہوتا ہے اہل حدیث حضرات کے نقطہ نظر سے مجھے بھی بڑے اختلافات ہیں، اور وہ اختلافات ہو ہی جاتے ہیں علمی لحاظ سے چیزوں پر غور کرتے ہوئے، لیکن کیا واقعی ان کا موقف یہ ہے؟ ایسا نہیں، جو ان کا موقف ہے وہ پورا کا پورا بیان کر کے تنقید نہیں کی جاتی۔ کیوں نہیں کی جاتی؟ اس لیے نہیں کی جاتی کہ پورا موقف بیان کر دینے کے بعد نہ فرقے قائم رہ سکتے ہیں، نہ حزب قائم رہ سکتے ہیں، نہ تعصبات قائم رہ سکتے ہیں، ہو نہیں سکتا۔ تو میں نے جتنا بھی پچھلے 25-30 سال میں علمی زندگی گزارتے ہوئے غور کیا، میں اس نتیجے پر پہنچا ہوں کہ اگر تنہا مذہبی لوگ دین کے اس ایک تقاضے کو پورا کر دیں، یعنی یا ایھا الذین آمنوا کونوا قوامین للہ شہداء بالقسط، تنہا اس تقاضے کو پورا کر دیں، تو میں یقین کے ساتھ کہہ سکتا ہوں کہ اس امت کے اندر فرقہ بندی نہیں ہو سکتی، اس کے اندر اختلافات، مخالفت اور عناد تک نہیں پہنچ سکتے۔ بہت کم لوگ ایسے ہوتے ہیں کہ جو نیت بری رکھتے ہیں، بہت کم لوگ ایسے ہوتے ہیں کہ جو بری نیت رکھتے ہیں، ورنہ زیادہ تر کیا ہوتا ہے کہ جو موقف ہم نے قائم کیا ہوتا ہے، بسا اوقات اس موقف کے ابلاغ میں کوئی مسئلہ پیدا ہو جاتا ہے، بعض اوقات دوسرے تک اس کے پہنچنے میں کوئی رکاوٹ نہیں، اب اس کی وجہ سے اختلاف قائم ہوتا ہے، اور بسا اوقات یہ بھی ہوتا ہے اس میں آپ استدلال کر رہے ہیں، آپ کے نزدیک ایک آیت کا مدعا یہ ہے، آپ کو اطمینان ہے، ایک دوسرے آدمی نے دیانتداری کے ساتھ غور کیا، اس کے نزدیک آیت کا مدعا دوسرا ہے، آپ اس کی بات سنیے، اس کی بات پر تنقید بھی کیجئے، اس تنقید میں اپنا موقف بھی واضح کیجئے، لیکن اس کا موقف تو صحیح صحیح بیان کر دیجئے، ٹھیک بیان کر دیجئے، وہ کیا کہتا ہے۔ جب آپ اس کو صحیح صحیح بیان کر دیں گے تو پھر آپ کے لیے بہت تقریر بازی کا موقع نہیں رہے گا, موقع نہیں رہے گا. یعنی مخاطبین پر یہ بات واضح ہو جائے گی کہ یہ دیکھیے جی, یہ بس ایک کانٹے کی نوک کے برابر کچھ اختلاف. لیکن کانٹے کی نوک کے برابر اختلاف اگر آپ نے بیان کر دیا تو ہو سکتا ہے کہ لوگ یہ کہتے ہوئے اٹھ کے چلے جائیں کہ جی کوئی خاص فرق نہیں ہے, بس تھوڑا بہت ایسے تعبیر کا فرق ہے یا نقطہ نظر میں تھوڑا سا تفاوت ہے. اس کے نتیجے میں حزب نہیں قائم رہے گا, رہ نہیں سکتا. جب تک آپ یہ ثابت نہ کر دیں اپنے مخاطبین پر کہ دوسرا زال مزل کافر زندی. اور اب تو میں یہ دیکھ رہا ہوں کہ معاملہ یہاں نہیں رہتا, بلکہ باقاعدہ محرکات طے کیے جاتے ہیں کہ یہ ہم سے فلاں آدمی اختلاف کر رہا ہے تو محرک کیا ہے اس کا. حالانکہ یہ وہ کام ہے کہ جو کام قیامت سے پہلے کسی شخص کو کرنے کا حق نہیں, قیامت سے پہلے تو کسی شخص کو کرنے کا. رسول اللہ صلی اللہ علیہ وسلم نے اس کا جو معیار قائم کیا ہے کہ آپ دوسرے کی نیت پر حملہ آور نہ ہوں, وہ اتنا کڑا ہے کہ آدمی اس کا اندازہ کر کے کانپ اٹھتا ہے. مشہور واقعہ ہے نا کہ ایک آدمی نے عین اس موقع پر جبکہ تلوار دوسرے کے سینے پر تھی اس کے ایمان کو قبول کرنے سے انکار کر دی. اب ظاہر ہے کہ کرائم تو بڑے, کہ یہ آدمی ابھی کفر کا کلمہ کہہ رہا تھا, میں نے تلوار اٹھائی ہے پھر کفر کا کلمہ کہہ رہا تھا, تو اس وجہ سے یہ محض تلوار کے خوف سے ایمان کا اظہار کر رہا ہے. کرائم تو بالکل واضح تھا. یعنی اگر وہ صحابی چاہتے تو ایک بڑی مدلل تقریر کر دیتے, کرائم بالکل واضح ہیں. اس کے باوجود رسول اللہ صلی اللہ علیہ وسلم اتنے غصے میں آ گئے اور آپ نے کہا کہ حل شکتا قلب, اس کا دل تم نے پھاڑ کر دیکھ لیا تھا. اور اتنی مرتبہ یہ بات کہی اور اتنے جذبے کے ساتھ یہ بات کہی کہ وہ صحابی یہ بیان کرتے ہیں کہ مجھے یہ خیال ہوا اور میں نے یہ چاہا کہ کاش میں آج مسلمان ہوا, یعنی اس سے پہلے مجھ سے یہ حرکت ہو گئی غلط. اس حد تک یہاں بہت اطمینان کے ساتھ نفسیاتی محرکات, سماجی محرکات کی محرکات بیان ہوتے ہیں, بہت اطمینان کے ساتھ. اور اس میں میں آپ سے عرض کروں کہ کوئی استثناء نہیں ہے, کوئی استثناء نہیں ہے. یعنی مسئلہ صرف اتنا ہے کہ ایک جگہ سے مار کھائی جا رہی ہوتی ہے, دوسری جگہ دوسروں کی پٹائی کی جا رہی ہوتی ہے, کوئی فرق نہیں. کم سے کم مجھے تو اس میں کہیں کوئی تفاوت نظر نہیں آیا. اور ایسا ہی موقع ہے جب کبھی کبھی میں یہ خیال کرتا ہوں لوگوں کو دیکھ کے, تو مجھے وہ قرآن مجید کی سورہ یاد آ جاتی ہے, ویل للمطففین, بربادی ہے ان ڈنڈی مارنے والوں کے لیے. دوسروں کے لیے تولیں تو کم تولتے اور اپنے لیے پورا تلوانے کی کوشش کرتے, اپنے لیے پورا تلوانے کی کوشش کرتے. یہ ایک کردار ہے جس کو قرآن مجید نے بیان کیا ہے. آدمی ایک ہی جملے میں اپنے لیے وہ چیز چاہ رہا ہوتا ہے جو دوسرے کو دینے کے لیے تیار نہیں ہوتا. وہ یہ تقریر کر رہا ہوگا کہ جی ہمارا موقف پورا بیان کیجیے, ہماری بات سنیے, آپ ہمارے اوپر اتہام لگا رہے ہیں, بہتان لگا رہے ہیں, اس کی وہ تردید کر رہا ہوگا. دوسرے ہی مرحلے میں خود کسی کے ساتھ یہی معاملہ کر رہا ہوگا, دوسرے ہی مرحلے. یعنی مسئلہ صرف یہ ہوتا ہے کہ وہ ایک اختلاف کا ہدف بن رہا ہوتا ہے, دوسری جگہ خود کر رہا ہوتا ہے. انسان کی فطرت میں یہ کیسی ٹیڑھ ہے, کیسی ٹیڑھ ہے یہ. تو میں تو اس پہنچا ہوں کہ اگر تنہا آدمی ان دو آیتوں کی, ایک سورہ نساء میں اور ایک سورہ مائدہ میں, مذہبی لوگ خاص طور پر, تنہا ان دو آیتوں کی روز تلاوت کر لیا کریں اور یہ خیال کر لیا کریں کہ اس عالم کے پروردگار نے کتنے زور کے ساتھ ایمان کا یہ تقاضا بیان کیا, لا یجرمنکم شنان قوم الا اللہ تعدلوا یعدلوا ہو اقرب للتقوی, تمہیں کسی کی دشمنی بھی اس پر آمادہ نہ کرے کہ نہ حق بات کہہ دو, عدل کی بات نہ کہو, انصاف کی بات نہ کہو, دوسرے آدمی کی بات کو توڑ مروڑ کے بیان نہ کرو, اس کے مدعا میں تحریف نہ کرو, اس لیے کہ اس سے زیادہ بڑا جرم کوئی نہیں. قرآن مجید میں جو یہود کی فرد قرار داد جرم بیان ہوئی ہے اس میں سب سے بڑا جرم یہی, سب سے بڑا جرم یہی بیان ہوا ہے کہ انہوں نے حق کو چھپایا, حق کو اس طریقے سے توڑ مروڑ کر بیان کیا کہ جس سے وہ مسخ ہو کر رہ گئے. और उसका नतीजा फिर ये निकला कि जब हक अपनी पूरी शान के साथ दो मर्तबा उनके सामने आया, उनकी तारीफ में इस शान के साथ सामने आया कि उससे बढ़कर हक के नुमाया होने की कोई शान नहीं हो सकती। एक मर्तबा सैयदना मसीह अलैहि सलाम की सूरत में, दूसरी दफा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। दोनों मर्तबा वो पक्का कौम इनकार कर गई, दोनों मर्तबा। यानी आदमी तो कौमी हैसियत से इस जुर्म की ये सजा मिलती है। पहले मरहले में तो वो बहस मुबासे की तलखी में, किसी से अपना इख्तलाफ जाहिर करने में, अपने मौत के दिन की भेड़ों को दूसरों से बचाने के लिए जरा सा दूसरे के मौकिफ में खराबी पैदा करके बयान कर रहा होता है, कुछ तहरीफ कर रहा होता है, कुछ कितमाने हक से काम ले रहा होता है, होता है। लेकिन नतीजा क्या निकलता है? और मैं आपसे अर्ज करूं कि इस मामले में आखिरी इंतहा तक मैंने अपने जमाने में मजहबी लोगों को देखा, आखिरी इंतहा पर देखा, जो चीज बयान करेंगे अपने लिए पसंद करते हो वही अपने मुसलमान भाई के लिए पसंद करो, जिसे अपने लिए नापसंद करते हो उसको अपने मुसलमान भाई के लिए भी नापसंद करो, लेकिन जो उनका अपना दायरा होगा उसमें इसको फरामोश कर बैठेंगे, ये भी ईमान का एक तकाजा। खुद अपने मसलक मौकिफ अपने नुक्ता नजर की दावत के लिए खड़े होंगे, शब और रोज उसमें लगा रहे होंगे, उसके लिए तंजीमें जमातें हिज्ब कायम कर रहे होंगे, उसकी तबलीग इशात के लिए लोगों को मनज़म कर रहे होंगे। कोई दूसरा आदमी यही करे अपने नुक्ता नजर को, जो उसके नज़दीक हक है, इसको कम से कम गर्दन जदनी जुर्म जरूर करार दे दे, और इसके लिए खुद जाएंगे दूसरे से बात करने के लिए तो दावत, कोई और अपने हलके में आ जाए बात करने के तो अगवा। कभी आपने गौर किया इस बात के ऊपर? यानी ये क्या नफ्सियात है? मैं एक बात को हक समझता हूं। मेरा एक जानने वाला आदमी दूसरे के हलके में जाकर कोई हक की बात उसको बताना चाहता है जो उसके नजदीक सही है, तो ये मैं जब भेजूंगा तो दावत है, और अगर किसी दूसरे हलके का आदमी मेरे किसी जानने वाले मानने वाले को आकर अपनी बात बताना चाहे तो ये अगवा है। हमारे आदमी तोड़े जा रहे हैं, हमारे लोगों पर शबखून मारा जा रहा है, क्या चीज है ये? लेकिन अल्फाज बदल गए, आप गए दावत हो गई, दूसरा आया अगवा हो गया, आप गए तो दीन की तबलीग का तकाजा पूरा करने के लिए गए, दूसरा हक बताने के लिए आ गया तो उसने अड्डा बना लिया आप पे हमला करने के लिए। वही काम जो आप कर रहे थे वो जब तक आप कर रहे थे उस वक्त तक उसके लिए खूबसूरत दीनी इस्तलाहात आपके पास मौजूद थे, जब दूसरे की तरफ से हो गया आप लाहिर है कि ये तो नाकाबिले माफी जुर्म है ना, इसको कैसे माफ किया जा सकता है? उसके बाद मालूम होगा कि सारी अखलाकियत खत्म हो गई, सब चीजें धरी की धरी रही। हालांकि अगर आदमी को अपने मौकिफ की सेहत पर यकीन हो और वो ये जानता हो कि ये बात जो मैं कह रहा हूं ये बिल्कुल सही है और मुझे इस पर पूरा इत्मीनान है, तो वो तो अगर ये मैं पर तनकीद करने वाला है तो उसके लिए दरवाजा खोल देगा अपना, कि ये आइए आप तशरीफ लाइए, आपसे बड़ा मेरा कौन मोहसिन हो सकता है कि आप मेरी गलती मुझे बताने के लिए आए, यही करेगा ना। यानी कम से कम तकादा यही होगा, अगर उसको हक से दिलचस्पी है कम से कम तकादा यही होगा, आइए तशरीफ लाइए बैठिए। बल्कि यहां तक उसको पहुंच जाना चाहिए कि अपने रफका और साथियों को ये कहे कि भाई मुझे ये मालूम हो कि मेरे नुक्ता नजर के ऊपर फलां साहब तनकीद कर रहे हैं, तो आप लोग कान भी खोल लीजिए, आंखें भी खोल लीजिए और जाकर जरूर सुन लीजिए, इसलिए कि ना मैं पैगंबर हूं ना वो पैगंबर है, हो सकता है कि मैं अपने नुक्ता नजर के तासुब में मुब्तला होकर कोई बात ना सुन रहा हूं, अल्लाह आपका सीना खोल दे और आपके हवाले से मेरा भी सीना खोल दे, ये होना चाहिए ना। कम से कम तकाजा ये है ना इन्हीं दो आयतों का, कम से कम तकाजा। लेकिन कभी इस बयार के ऊपर मजहबी हलकों को परख कर देखिए, आप पर यह हैरत अंगेज इंकशाफ होगा कि इनके लेने के बाट और देने के बाट बिल्कुल अलग अलग, बिल्कुल अलग अलग। और मेरे नजदीक तनहा ये बात कि जब कोई शख्स دوسرے کا موقف بیان کرتے ہوئے ڈنڈی مار دے. اور جب کوئی شخص تبادلہ خیالات کی سے انکار کر دے, اور جب کوئی شخص اپنے ساتھیوں یا دوسرے لوگوں کو دوسرے کی بات سننے کے معاملے میں یہ تلقین کرنا شروع کر دے کہ گمراہ ہو جاؤ گے, یہ اس بات کی قطعی دلیل ہے کہ وہ اپنے موقف کی صحت پر یقین نہیں رکھتا, اندر سے ٹوٹ چکا ہے, اسے خود معلوم ہے کہ وہ کتنا کمزور ہے, خود معلوم ہے اس کو. وہ اس مقام پر پہنچ گیا ہے کہ بل الانسان والا نفس ہی بصیرا والا الکماضی پہنچ گئی یہ. لیکن اس کا ارتقاب ہر مذہبی حلقے میں, یعنی اس میں کوئی استثناء نہیں ہے, ہر مذہبی حلقے میں. کم سے کم میں تو 25 سال سے یہ دیکھ رہا ہوں, اور حد یہ ہے کہ میرے سامنے جو ایسی بعض شخصیات اور تنظیمیں اور جماعتیں اور ادارے قائم ہوئے کہ جو قائم ہی اس لیے, وہ بھی یہی کرتے نظر آئے. واقعہ یہ کبھی کبھی تو اس صورتحال کو دیکھ کر یاس تاری ہو جاتی کہ آخر ہم مسلمانوں میں یہ چیز بھی پیدا نہ ہو سکی. یہ میں نے آپ کو انگلی رکھ کر یہ بتانے کی کوشش کی اپنے علم کی حد تک کہ ہر مسلمان جہاں بیٹھتا ہے اس پر کڑتا ہے کہ مسلمانوں میں بڑی فرقہ بندی ہے ایک دوسرے, یعنی ویسے مسلمان تقریر کر رہا, ہر عالم تقریر کر رہا, دنیا میں 1 ارب مسلمان پائے جاتے ہیں. اگر کبھی اطمینان سے بیٹھ کر آپ مسلمانی کی تعریف پوچھ لیں تو معلوم ہوگا کہ سوائے اپنے معتقدین جو 4-5 ہزار ہوں گے ان کے علاوہ مسلمان حقیقت میں ہے کوئی نہیں دنیا کے اندر. یعنی وہ 1 ارب مسلمان صرف مردم شماری کے رجسٹر میں رہتے ہیں, باقی ہوتے سب اتنے ہی مسلمان ہیں جتنے اعلیٰ مانتے ہیں ہاں جناب کے معتقد ان کے نقطہ نظر کے قائل. اشاذ کل معدوم, اس میں استثناء ڈھونڈتا رہتا ہوں میں کہ خدا کرے کہ کوئی خدا کا بندہ اس میں کوئی مستثنا مثال قائم کر دے, اس کی زبان سے دوسروں کا موقف بیان ہو تو اس احتیاط کے ساتھ بیان ہو کہ تنبہ کر کے یہ کہے کہ دیکھو بھائی ان کا نقطہ نظر یہ ہے, اور جب وہ نقطہ نظر وہ بیان کرے تو دوسرے ہیں کہ ہم بھی اپنے نقطہ نظر کو اس سے بہتر طریقے بیان نہیں کر سکتے. تو جائیے کہ ہر آدمی سن کر یہ کہے کہ آپ نے ہمارے نقطہ نظر میں تحریف کر دی. تنقید کرنے کے لیے بیتاب ہوتا ہے ہر آدمی, حالانکہ تنقید کی پہلی شرط یہ ہے کہ آپ دوسرے کے موقف کو بالکل ٹھیک ٹھیک متعین کر لیں وہ کہتا کیا ہے, ورنہ آپ اپنا اینٹ پتھر لے کے مارتے رہیں گے چاند ماری ہوتی رہے گی, وہ نشانے پر نہیں پڑے گا. اور اکثر و بیشتر یہی صورت ہوتی ہے. تو میرے نزدیک آپ حضرات میرے پاس آتے ہیں, میری باتیں بھی سنتے ہیں, میں اس سے پہلے بھی یہ کہتا رہتا ہوں لیکن اب بھی یہ بات پھر کہتا ہوں کہ اس کو پلے باندھ لیجئے کہ اس وقت اس دنیا میں اور قیامت تک, اور پچھلی 15 صدیاں بھی اس پر گزر گئی ہیں, کوئی پیغمبر نہیں آئے گا. اب کوئی پیغمبر نہیں ہے, کوئی پیغمبر نہیں ہے. ہم سب لوگ دین کے ادنا خدام ہیں. جس طریقے سے اس دنیا میں ایک شخص طب کا علم حاصل کر لیتا ہے, ایک آدمی ہندسے کا علم حاصل کر لیتا ہے, ایک آدمی کسی اور فن میں امتیاز حاصل کر لیتا ہے, ایسے ہی دین کے بھی علماء ہوتے ہیں, اسکالر ہوتے ہیں. ان کا اس سے زیادہ کوئی مقام نہیں ہے کہ وہ اپنی بات کو استدلال کے ساتھ بیان کر دیں. اپنے بارے میں نہ ان کو اس غلط فہمی میں مبتلا ہونا چاہیے, اور نہ ان کے پاس بیٹھنے والوں کو یہ خیال ہونا چاہیے کہ دین اصل میں اترا تو رسول اللہ صلی اللہ علیہ وسلم پر تھا, سمجھا ہمارے انہی حضرت نے. یعنی یہ ہر نقطہ نظر سمجھا ہمارے انہی حضرت نے, ورنہ اس سے پہلے کہاں کسی کی سمجھ میں آتا تھا. یہ اس امت کی ایک بڑی روشن تاریخ ہے, اس کے اندر دین کے بڑے جلیل پیدا ہوئے, بڑے جلیل قدر اپنی سیرت کے لحاظ سے, اپنے کردار کے لحاظ سے, اپنے علم کے لحاظ سے. اس کا کوئی دور بھی تاریخ دور نہیں ہے. اور یہ بات میں محض اس امت کے ساتھ کسی تعصب کی وجہ سے نہیں کہہ رہا, موقع ہو تو اس کی پوری تاریخ سامنے رکھ سکتا ہوں اور یہ بتا سکتا ہوں کہ ہر دور کے اندر ایسے جلیل القدر اہل علم پیدا ہوئے ہیں ہر لحاظ سے, اور وہ اپنے اپنے نقطۂ نظر سے جو انہوں نے حق سمجھا اس کی شہادت دیتے رہے, اس کو بیان کرتے ہیں. یہ سلسلہ اب بھی جاری ہے. اچھے برے لوگ تو ہوتے ہیں ہر جگہ, لیکن بہرحال یہ امت کبھی خالی نہیں ہوئی. اب اس میں یہ دور ہے تو اس میں بھی بعض اہل علم اپنا یہ کردار ادا کریں گے. آپ لوگوں کا کام یہ ہے کہ حق کو سنیں, اس کو سمجھیں, لیکن کبھی کسی شخص کے تعصب میں مبتلا نہ ہو, کبھی کسی کی اسبیت کو نہ پال بیٹھے, کبھی یہ خیال نہ کریں کہ جو کچھ آسمان سے اترتا ہے وہ انہی کے ہاں الہام ہوتا ہے. اگر آپ یہ چیز پیدا کر لیں گے, میرے بارے میں پیدا کر لیں, کسی اور کر لیں گے, تو اصل میں جن بتوں کو توڑنے کے لیے ہم اٹھے ہیں ان میں ایک اور بت کا اضافہ کر دیں. اس کے تو کچھ نہیں ہوتا. سنیے, سمجھیے, اور جہاں کوئی ناحق بات دیکھیے اس کی طرف توجہ دلائیے, بتائیے کہ یہ چیز صحیح نہیں. تعصبات سے بالاتر ہو کر سب اہل علم کی بات سنیے, سب اہل علم کی بات سنیے. مجھے اپنے ایک دوست کی ایک بات بہت اچھی لگتی ہے, وہ یہاں بیٹھے بھی ہوئے ہیں اس وقت. وہ ایک مذہبی شخصیت کے ساتھ ان کے کام میں وابستہ تھے اور بڑے جوش کے ساتھ ان کے ساتھ تھے. کچھ دیر کے بعد ان کو کچھ خیال ہوا کہ ان کا نقطہ نظر غلط ہے, کسی دوسری مذہبی شخصیت کے ساتھ ان کی کچھ وابستگی ہو گئی یا ان کے نقطہ نظر کو انہوں نے صحیح مانا. تو پہلی جو مذہبی شخصیت تھی انہوں نے ان کو بلایا اور بلا کر یہ کہا بہت سختی کے ساتھ کہ تم بالکل نہیں جاؤ گے اور نہیں ملو گے فلاں صاحب سے. تو انہوں نے کہا کہ حضرت کیوں آخر؟ انہوں نے کہا تمہاری عمر ابھی چھوٹی ہے. انہوں نے کہا حضور جب آپ کے پاس آیا تھا اس سے زیادہ چھوٹی تھی. اگر اس وقت یہ صلاحیت رکھتا تھا کہ آپ کی بات سمجھ لوں تو اب یہ صلاحیت کیوں نہیں رکھتا کہ دوسرے کی بات سمجھ لوں؟ جب آپ دعوے کھڑے ہوئے تھے آج سے چار سال پانچ سال پہلے, جب آپ کے ساتھ میں شریک ہوا آپ کے کام میں, آپ کے دستے حق پرست پر بیعت فرمائی, اس وقت میری عمر اس سے چھوٹی تھی. اگر میں باقی سارے اہل علم کی بات کو اس وقت ترجیح دے کر آپ کے ساتھ چلنے کے قابل تھا تو اب میرے اندر کیا خامی پیدا ہوگی؟ اب تو میں چار سال بڑا ہو گیا ہوں. یہ تضاد ہے نا فکر و عمل کا. جوان نے واضح کر کے سامنے رکھ دی, واضح کر کے سامنے رکھ دی. تو اس سے کم ہماری مجلس میں بیٹھنے والے ہر آدمی کو اپنے آپ کو بالا تر کر لینا چاہیے. ہم حق کی خدمت کرنے کے لیے اٹھے ہیں, حق کے مربی نہیں بن کے اٹھے. صحیح بات بتانے کے لیے اٹھے ہیں, پیغمبری کا دعویٰ کرنے کے لیے نہیں اٹھے. بتائیں گے, بات کی غلطی واضح ہو جائے گی تو رجوع کر لیں گے. 25 سال کی تاریخ گواہ ہے کہ اپنی بہت سی آرا سے رجوع کیا ہے اور برملا کیا ہے, لکھ دیا ہے صاف صاف طریقے سے. تو اس وجہ سے اسی جذبے کے ساتھ اگر آپ اس سے شریک ہوں گے تو ہو سکتا ہے کہ یہ مختصر سی مجلس بھی کسی موقع پر روشنی کا کوئی منار بن جائے. اور اگر تعصبات میں ایک تعصب کا اور اضافہ کرنا ہے, احزاب میں ایک حزب کا اور اضافہ کرنا ہے, تو میرا خیال یہ ہے کہ پھر اس طرح کی مجلسیں اجاڑ دینی چاہیے. زیادہ اچھا یہ ہے کہ لوگ اپنی اپنی جگہ کے اوپر جو چیزیں سمجھتے ہیں ان کا عمل کریں. اقول قولی ھذا واستغفر اللہ. اہل بیت کے زمرے میں کون سے لوگ آتے ہیں؟ قرآن مجید کی روح سے بھی, عربی زبان و ادب کی روح سے بھی صرف ازواج مطہرات. قرآن مجید میں اہل بیت کا لفظ رسول اللہ صلی اللہ علیہ وسلم کی بیویوں کے لیے استعمال ہوا ہے, اور اس لفظ کا زبان بیان کی روح سے وہی مستاق ہے. زیادہ زیادہ آپ یہ کہہ سکتے ہیں کہ جب بیویوں کے ساتھ اپنی اولاد بھی گھر میں ہو وہ بھی شامل ہو جائیں گے. لیکن اصلاً یہ جس طریقے سے ہمارے ہاں ہماری زبان میں ہے نا کچھ تعبیریں ہیں, مثال کے طور پر اگر کوئی آدمی آپ کے پاس آئے تو آپ کہیں کہ بچے بھی ساتھ آئے ہیں, بچے بھی ساتھ آئے ہیں. یہ تنہا بیوی کے لیے بولا جاتا ہے, تنہا بیوی کے لیے بول لیتے ہیں. ایسے ہی اہل بیت کا لفظ بیوی کے لیے بولا جاتا ہے, گھر والوں کے لیے. گھر والے جیسے بولتے ہیں نا, گھر والے بھی ساتھ آئے ہیں. اب گھر والے ہمارے ہاں بھی ایک معروف تعبیر ہے, ایسے ہی گھر والے یہ عربی زبان میں بھی ایک معروف تعبیر ہے, اور اس میں واش نہیں ہوتا. اور عربی میں یہ بھی قاعدہ ہے کہ اس کے لیے ہمیشہ تذکیر کے صیغے استعمال ہوتے ہیں. اس کی بڑی نمایاں مثال وہ ہے جہاں سیدنا ابراہیم علیہ السلام کی اہلیہ کو آ کر فرشتوں نے سلام کیا, تو معلوم ہوگا کہ کا لفظ استعمال ہوا ہے اور اس میں جمع کے صیغے استعمال ہوئے, یہی عربی زبان کا قاعدہ ہے. باقی اگر آپ کسی خاص مذہبی نقطہ نظر سے کوئی بات مانتے ہو تو وہ الگ بات ہے, قرآن مجید سے ہی بات معلوم ہوتی ہے. کیا اسلام زنا کی سزا چار گواہوں کے بغیر دینے کی اجازت نہیں دیتا, جبکہ گواہ صرف ایک ہو اور واقعی یہ فیل ہوا ہو تو شریعت اس سزا کو جاری کروا سکتی ہے؟ میں اس معاملے میں اپنا موقف بہت تفصیل کے ساتھ حدود و تعزیرات کے زیر عنوان اپنی تحریروں میں بیان کر چکا ہوں. اس میں بڑی غلط فہمی ہوئی ہے لوگوں کو, اس لیے اس کو اچھی طرح سمجھ لینا چاہیے. اور اس موجودہ زمانے میں جبکہ اسلام اور اسلامی شریعت ہدف بنی ہوئی ہے, یہ ایک دینی طرح سمجھ لیا جائے جہاں بھی آپ کو موقع ملے تاکہ آپ اس کی صحیح گواہی دے سکیں. زنا کا جرم ہو یا کوئی اور جرم, ان سب کے لیے اسلام میں کوئی گواہی کا معیار نہیں مقرر کیا گیا. سب کے لیے اصول یہی ہے کہ یہ قاضی کی ثوابدید پر ہے کہ وہ جرم کو کیسے ثابت قرار دیتا ہے. ثبوت جرم کے جو طریقے قدیم زمانے میں رائج تھے ان کے لحاظ سے جرم ثابت ہوتے تھے, موجودہ زمانے میں بہت سے اور طریقے ایجاد ہو گئے ان کے لحاظ سے جرم ثابت ہوتے ہیں. کون آدمی آج سے 40-50 سال پہلے 100 سال پہلے یہ تصور کر سکتا تھا کہ انگلیوں کے نشان کی شہادت سے جرم ثابت ہوا کریں گے؟ کون یہ تصور کر سکتا تھا؟ تو ان تمام طریقوں میں ارتقا ہوتا رہتا ہے, شریعت کا پابند کرنے کے لیے نہیں آتی. اس میں صرف ایک شرح کیا ہے قرآن نے قائم, دو مستثنیات ہیں, دوسری سے آپ کو دلچسپی نہیں ہوگی, ایک میں بیان کر رہا ہوں سوال سے جو متعلق ہے. وہ استثناء یہ ہے کہ اگر کسی پاک دامن شریف النفس عورت یا مرد پر جس کی حیثیت عرفی بالکل مسلم, جس کے بارے میں کوئی قرینہ موجود نہیں ہے کہ یہ کسی بدکاری کا ارتکاب کر سکتا ہے یا اس طرح کی بات کر سکتا ہے, کوئی شخص یہ الزام لگاتا ہے آ کر کہ میں نے اس کو زنا کرتے ہوئے دیکھا ہے, سمجھ رہے نا میری بات, ایک پاک نفس, ایک صحیح فطرت کا حامل, صحیح شہرت کا حامل آدمی ہے, حیثیت عرفی اس کی, ایک آدمی دو آدمی اس کے بارے میں آپ گواہی دیتے ہیں